امام محمد تقی علیہ السلام خود ان کا کمسنی کے عالم میں امام ہونا ان کی امامت کی دلیل ہے. بعض لوگ کہتے ہیں کہ بھائی چھوٹا سا بچہ کیسے امام ہو سکتا ہے. خود ان کا کمسنی کے عالم میں امام ہونا ہی ان کی امامت پر سب سے بڑی دلیل ہے, اور یہ ان کی حقانیت کی دلیل ہے اور ہمارے مکتب کی حقانیت کی دلیل ہے. یہ جو ہم کہتے ہیں کہ امام پیدا ہی امام ہوتا ہے, امام خدا کی طرف سے منصوص ہوتا ہے, منتخب ہوتا ہے, تو خود امام محمد تقی علیہ السلام کی امامت کا کمسنی میں ہونا سب سے بڑی دلیل ہے اس بات کی. امام محمد تقی 7 سال کی عمر میں امام کو امامت کا رتبہ حاصل ہوتا ہے, 47 سال کی عمر میں امام رضا علیہ السلام کو خدا عالم نے امام محمد تقی جیسا بچہ نصیب فرمایا. یعنی 47 سال تک امام رضا کی کوئی اولاد نہیں تھی, اور اولاد جب ہوئی تو صرف ایک ہی اولاد تھی اور وہ امام محمد تقی علیہ السلام تھے. لہذا بڑا اہم مسئلہ تھا. لوگ سوال کیا کرتے تھے 47 سال تک امام رضا سے, یہی سوال ہوتا تھا کہ اے امام رضا آپ کا جانشین کون ہے؟ خدا کے اذن سے, خدا کے حکم سے امام رضا بار بار کہا کرتے تھے کہ وہ ضرور آئے گا, اور وہ ہے, میرا جانشین موجود ہے جو متولد ہوگا. اور زنگرانی جب امام محمد تقی متولد ہوتے ہیں اور اس کے بعد لوگ بار بار آ کے سوالات کرتے ہیں کہ اب ظاہر ہے کہ آپ امام رضا کی عمر بہت زیادہ ہو گئی اور امکان ہے شہادت کا بھی امکان تھا, رحلت کا بھی امکان تھا. لوگ آپ کے سوال کیا کرتے تھے کہ اللہ رسول اللہ آپ کا جانشین کون ہے؟ آپ کہا کرتے تھے کہ میرا جانشین آئے گا ضرور. تو ایک دفعہ جب امام جواد یا امام محمد تقی علیہ السلام 3 سال کی عمر میں تھے, کسی نے سوال کیا تو ایک دفعہ امام محمد تقی چلتے ہوئے تشریف لا رہے تھے اپنے بابا کی طرف, تو ایک دفعہ امام نے امام محمد تقی کی طرف اشارہ کر کے کہا کہ یہی میرا جانشین ہے. ایک دفعہ صحابی حیران رہ جاتے ہیں, چونکہ بہت زیادہ پروپیگنڈا اہل بیت علیہ السلام کے خلاف آپ جانتے ہیں کہ تھا اس زمانے میں بھی. لہذا جب امام محمد تقی پیدا ہوتے ہیں تو ہی پروپیگنڈا شروع ہو گیا امام محمد تقی کے خلاف کہ یہ بچہ تو بچہ ہے, یہ کبھی امام نہیں ہو سکتا, کیسے امت ایک بچے کے پیچھے چلے گی. لہذا جب امام نے خود معین کیا کہ ہاں یہ میرا جانشین ہے اس اپنے صحابی کو, تو وہ ایک دفعہ حیران اور پریشان امام کو دیکھتا ہے جو 3 سال کے اس زمانے میں بچپن کے دور گزار رہے ہیں. جیسے ہی امام ایک دفعہ اس کے نزدیک آتے ہیں, اس کو مسکرا کر دیکھتے ہیں اور کہتے ہیں کہ پریشان ہونے والی کیا بات ہے, جس طرح سے خداوند عالم نے یوسف کو کہ جب وہ بچے تھے اور ابھی بالغ بھی نہیں ہوتے, خداوند عالم نے ان کو نبوت عطا فرمائی, اور جس طرح سے یحییٰ کو کہ جب وہ ابھی معصوم تھے خداوند عالم نے ان کو نبوت عطا فرمائی تھی, اسی طرح سے عیسیٰ کو کہ جس طرح سے وہ گہوارے میں تھے اور خدا نے ان کو نبی کہا ہے, اسی طرح سے میں بھی تمہارا امام. چاہے کمسنی ہے, نبوت اور امامت میں کوئی فرق نہیں ہوتا عزیزان گرامی, کوئی فرق نہیں ہے فضائل کے لحاظ سے, بلکہ امام نبی سے اوپر ہوا کرتا ہے ہمارے عقیدے کے مطابق. صرف فرق کیا ہے, نبی خداوند عالم کی طرف سے مکتب کا مؤسس ہوتا ہے, بنیاد رکھنے والا, اور امام کون ہوتا ہے؟ امام اس مکتب کا محافظ ہوتا ہے, اس مکتب کی تبیین کرنے والا, تشریح کرنے والا, تفسیر کرنے والا, حفاظت کرنے والا ہوتا ہے. لہذا دین وہ لے کر آتا ہے, دین کی حفاظت اور دین کو آگے بڑھانا امام کا کام ہوتا ہے, اور بہرحال دلائل کے تحت امامت کا درجہ جو ہے وہ زیادہ بڑا ہوتا ہے. کیوں؟ اس لیے کہ امامت کی ذمہ داری بھی بڑی ہوتی ہے. نبی کی ذمہ داری ہوتی ہے وہ راستہ دور سے دکھلاتا ہے, احکامات دیتا ہے, بتا دیتا ہے کہ یہ دین. لیکن امام کون ہوتا ہے؟ امام وہ ही होता है कि जो न सिर्फ दीन बताता है बल्कि दीन के रास्ते पर चलाता भी। उस रास्ते पर उंगली पकड़ के चलाना ये बड़ा मुश्किल काम है। हिदायत देना बातनी तौर पर भी, जाहिरी तौर पर भी, और मंजिल मकसूद तक पहुंचाना, ये इमाम की नाजुक तरीन और हसास तरीन जिम्मेदारी होती है। लिहाजा इमाम जो है वो बर्तर होता है नबी से। अलबत्ता अब सवाल यह कि नबी और क्या रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम इधर दुरूद भेजे उनकी जात पर, क्या वो इमाम नहीं थे? यानी इमाम अली का दर्जा जो है उनसे बुलंद था? नहीं, नबियों में भी इमाम मौजूद थे। जैसे कि इब्राहिम के बारे में खुदा ने कहा कि हमने उनको मुख्तलिफ मराहिल से गुजारने के बाद, नबुवत के बाद और जनाब क्या खलीलियत के बाद, इन तमाम मराहिल से गुजरने के बाद आखिरी दर्जा जो हमने अता फरमाया वो क्या था? वो इमामत का था। कि हमने इब्राहिम को इमाम बनाया, कब? अपनी उम्र के आखिरी मरहले, आखिरी जमाने, जब तमाम मराहिल से गुजर चुके थे। ख्याल जिससे पता चला कि इमामत आखिरी तरीन दर्जा है। लिहाजा अंबिया भी इमाम होते, बास नबी इमाम होते हैं, बास नबी इमाम नहीं होते। लिहाजा अंबिया में जो इमाम होते हैं उनका दर्जा बुलंद होता है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद का। लिहाजा लोग उस जमाने में मौतजला का दौर था कि जो बहुत ज्यादा तअक्कुल के ऊपर, अक्ल गिरा थे, बहुत ज्यादा अक्ल के ऊपर उनका उनकी बुनियाद थी, बहुत ज्यादा अकली लोग थे। लिहाजा पेचीदा तरीन सवाल वो आकर इमाम मोहम्मद तकी अलैहिस्सलाम से किए गए, और इमाम उसी बचपने के आलम में उन पेचीदा तरीन जवाब सवाल के बड़े आसानी से जवाब दिया। ये इमाम की इमामत की दलील थी। वो लोग थे जो प्रोपेगेंडा किया करते थे इमाम के खिलाफ, वो जब इमाम के सवाल और उनकी रवानी देखा करते थे, उनके बयान देखा करते थे, तो इमाम की इमामत को कबूल करते थे। लिहाजा बहुत से इस तरह के वाकयात अज़ान इकराम में मौजूद हैं और बहुत से मौजज़ात भी नकल हुए हैं। मैं बहुत ज्यादा तफसील में नहीं जाता, एक आध वाकया आपके सामने नकल करता हूँ, आपकी ज़हमत भी तमाम करता हूँ कि इमाम मोहम्मद तकी अलैहिस्सलाम के पास एक शख्स आया और आकर कहा कि या अल्लाह रसूलुल्लाह, मुझे मट्टी बड़ी पसंद है, मैं बचपने से मट्टी खाने की आदत है, अभी भी मट्टी खाता हूँ, क्या करूँ? अबू हाशिम उसका नाम था, बहुत मट्टी खाता, मतलब हुआ करें कि मेरी ये मट्टी खाने की आदत, मैं जानता हूँ कि हराम है मट्टी खाना, लेकिन छूटती नहीं, आप दुआ करें कि जान छूट जाए। मौलाना ने कहा अच्छा ठीक। उसके बाद कुछ अरसे के बाद जब दोबारा अबू हाशिम इमाम से मिलने के लिए आया तो इमाम ने एक दफा उससे पूछा कि क्या खुदा ने तुम्हें मट्टी खाने की आदत तुम्हारी खत्म कर दी? कहा या अल्लाह रसूलुल्लाह, यकीनन ऐसा ही है, आपकी दुआ का असर यह हुआ कि आज मुझे इस मट्टी खाने से इतनी नफरत है कि दुनिया में किसी चीज से इतनी नफरत है। ऐसा मैं मट्टी को देखते ही मुझे नफरत सी पैदा हो जाती है। इमाम की दुआ का असर, ये मौजज़ात में से है इमाम के। लिहाजा अजीजों एक इस वाक़े से एक और नुक्ता पता चलता है कि देखिए हमारी बहुत सी बुरी आदतें होती हैं, हम बाज़ अपनी बुरी आदतों से पीछा नहीं छुड़ा पाते। यहाँ इस वाक़े से बात समझ में आती है कि जो काम हमारी कुदरत से बाहर हो जाए, हम उसको अंजाम न दे पाए, वहां पर हमें क्या करना चाहिए? वहां तवस्सुल करना चाहिए। जिस बुरी आदत को भी हम ना छोड़ पाए वहां अपने जमाने के इमाम से तवस्सुल करें। ये वाकया हमें बता रहा है कि अगर इमाम जमाने के इमाम से तवस्सुल किया जाए तो यकीनन जमाने का इमाम आपकी नुसरत के लिए हमेशा आपको आमादा नजर आएगा। नुसरत करेगा इमाम। जैसा वाकई बाजू का हम परेशान हो जाते हैं कि खुदाया जान नहीं छूटती इसी, वहां हमें जमाने के इमाम को जरूर याद करना चाहिए। और हकीकत हम ऐसे ही है कि अपने जमाने के इमाम से बहुत ज्यादा बात है, बहुत ज्यादा बात है। लिहाजा अजीजों, अपनी कम अज कम दुनियावी एहतियात जब हमें पेश आती है उसको जरूर अपने जमाने के इमाम को याद करना चाहिए और उसमें परेशान भी नहीं होना चाहिए। इमाम बड़ा करीम है, जमाने का इमाम करीम है। हम कितनी जफा करें अपने इमाम के ऊपर, उनसे गाफिल होके उनके हक में कोताही करके उनकी इताअत ना कर, फिर भी वो इमाम इमाम है और करीम इमाम है। ऐसा जरूर अपने इमाम से रुजू करना चाहिए। दुरूद भेजे मोहम्मद वाले इमाम। इमाम की जो शादी की गई मजबूरी की बिना पर अलग से पेश आए, मामून की बेटी उम्मे फजल से इमाम का रिश्ता होता है और तारीख ने लिखा कि जब ये निकाह का दिन था, इज्तिवाज का दिन था, उस दिन मामून मलून ने 200 कनीजों को बुलाया, बड़ी खूबसूरत कनीजों जो गाने बजाने वाली थी और उनके हाथों में सोने के सिक्के थे, जो मुख्तलिफ हरकात के जरिए से इमाम की तवज्जुहात को, जो खुदा के जिक्र से मामूर थी, उनको अपनी तरफ मंजूर करना चाहती। देखा कि 200 कनीजें इमाम के मुकाबले में कुछ नहीं कर सकती, इमाम अपने जिक्र में मजबूर कर। उसके बाद अपने जमाने का मशहूर तरीन साज बजाने वाला एक जवान था, उसको मामून ने बुलाया कि जिसके बारे में मशहूर था कि वो अगर साज बजाएगा तो हो नहीं सकता कि इंसान उसकी तरफ मुतवज्जे ना हो। बारह जब उस साज बजाने वाले को इमाम की तरफ भेजा गया तो उसने साज बजाना शुरू किया। इमाम कुछ देर तो खामोश रहे और कुछ ही देर के बाद एक दफा उस जवान की तरफ मुतवज्जे होते हैं और मुतवज्जे होकर सिर्फ एक जुमला कहते हैं, इत्तकिल्ला, कि अल्लाह का तक्वा इख्तियार कर। बस जैसे ही वो ये जुमला सुनता है, साज उसके जो जो भी बजाने वाला बाजा होता है, गिटार होता है, उसके हाथ से गिर जाता है, उसका हाथ शल हो जाता है, जुबान से कोई कलमा नहीं निकलता, अजीब एक मबहूत आलम में कपकपाने लगता है, पूरी महफिल के ऊपर एक सुकून तारी हो जाता है। महफिल खत्म होती है, मामू ने एक इस जवान को अपने पास बुलाता है और बुला के कहता है कि तुम्हें क्या हो गया, आखिर क्या हो जाए कि तुम अपने साज का जादू इस शख्स पे ना चला सके। कहा कि कोई आम इंसान नहीं है, कोई इलाही इंसान। जब इसने मुझे कहा कि इत्तकिल्ला, कि अल्लाह का तक्वा इख्तियार करो, तो गोया ऐसा कि जैसे मेरे वजूद के अंदर एक इनकलाब आ गया, मेरा वजूद का एक एक हिस्सा गोया को हिल के रह गया। लिहाजा अब मुझे लगता है कि कभी मेरा ये हाथ, जिस हाथ से मैं ये साज बजाया करता था, अब शायद कभी ये हाथ मेरा काम नहीं करता है। तो जैसे इमाम ये होता है। बहरहाल शुक्र अदा करते हैं खुदा मुझा कि जिसने हमें इमामत जैसी नेमत नसीब कर और आई मैं था सलाम जैसे रहनुमा नसीब कर जो हमारे लिए बाइस इत्तेफाक। बस अजीजों, इसी उम्मुल फजल के जरिए से मौतसिम ने इमाम को जहर दिलवाया और इमाम उस जहर के वसीले से इस दार फानी से दार आखरत की तरफ रुजू करते हैं और शहीद होते हैं। अजीजों, हमारा हर इमाम शहीद है, या तलवार के जरिए से शहीद हुआ या जहर के जरिए से शहीद हुआ, हर इमाम मजलूम, हर इमाम पर मसाइब के पहाड़ तोड़े गए। लेकिन मेरा सलाम हो हुसैन इब्ने अली पर, कह हुसैन न सिर्फ आपके ऊपर मसाइब के पहाड़ तोड़े गए بلکہ آپ کے اہل خانہ کو بھی اسیر کر لیا گیا. میں کہوں گا امام محمد تقی آپ کی شہادت ہوتی ہے تو آپ کے اہل خانہ آپ کے پاس ہوں گے, آپ کے اوپر گریا کیا ہوگا, آپ کے عزیز و رشتہ دار ہوں گے کہ جو جنازے میں شریک ہوئے ہوں گے. لیکن میرے مولا میرا سلام آپ کے جد امام حسین علیہ الصلوۃ والسلام پر کہ کربلا کی تپتی ریت پر آپ کے جد کا لاشا پڑا ہوا ہے. ارے آپ کے جد کی بیٹیاں اور بہنیں جنازے کے گرد آنا چاہتی ہیں, جنازے کی زیارت کرنا چاہتی ہیں. ارے تسلی دینا تو کجا, کوئی آپ کے جد کی بیٹی کو تماچے مارتا ہے, کوئی کوڑے اور تازیانے مارتا ہے, کوئی آپ کے جد کی بہن کے سر سے چادر اتارتا ہے. میرے مولا آپ کے رشتہ داروں نے آ کر آپ کے عزیزوں کو تسلی اور تعزیت دی ہوگی, لیکن یہاں تعزیت پیش کرنے والا کوئی نہیں ہے, یہاں خیموں کو آگ لگانے والے, یہاں تماچے مارنے والے, یہاں حسین کی لاش کو پامال کرنے والے, یہاں آپ کی بیٹیوں کو اسیر کرنے والے عبادت کو سیرت پر چلنے کی توفیق نصیب فرمائے, ہمارے لائے جوان کو یہاں تشریف فرمائے, ہمارے لائے امام محمد تقی کے عشق میں یہاں پہ جمع ہوں. تجھے واسطہ امام محمد تقی کا, ہمارے لائے دنیا میں ان جوانوں کو امام محمد تقی کی زیارت نصیب فرمائے, آخرت میں ان کی شفاعت نصیب فرمائے, ہمارے لائے تجھے واسطہ محمد والے محمد کا شیعان حضرت کرنا دنیا بھر میں جہاں کہیں موجود ہوں کی جان مال عزت آبرو کی حفاظت فرمائے. ہمارے لہٰ مامی اسٹوڈنٹس آرگنائزیشن کہ جو امام محمد تقی کیا باوجود ان کے فرزندوں کے مشن پر گامزن ہیں, ان کے مشن کو لے کے آگے بڑھ رہے ہیں, ہمارے لہٰ اس آئی ایس او کی حفاظت پر ہوں, اس کے مسئولین کی حفاظت پر ہوں, ان کی توفیقات میں اضافہ پر ہوں, ہمارے لہٰ اس مرکز کی حفاظت پر ہوں, ہمارے لہٰ جو جوان یہاں تشریف فرمائیں, ہمارے لہٰ یہ سب اسٹوڈنٹس ہیں طالب علم ہیں, ہمارے لہٰ انہیں زندگی کے ہر موڑ پہ کامیابی عطا فرما, علم و عمل کے زیور سے انہیں آراستہ فرما. بارے لہا تجھے واسطہ محمد والے محمد کا, حزب اللہ لبنان اور انقلاب اسلامی ایران کی حفاظت فرما, حسن نصر اللہ اور رہبر معظم کو طول عمر عطا فرما, علماء حق امراج کرام کا سایہ اس ملت پر مستدام فرما. بارے لہا تجھے واسطہ محمد والے محمد کا قلب اتھر امام زمانہ میں سرازی فرما, ان کے ظہور میں تعجیل فرما اور ہمیں ان کے ساتھ انصار و احرام و شکرام سے قرار دے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین. امام محمد تقی علیہ الصلوۃ والسلام کی خوشنودی کے لیے اور محمد والے محمد صلوات.